नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। सत्तारूढ़ प्रमुख दल नेपाली कांग्रेसको 14 महाधिवेशन भोलि काठमाण्डुमा शुरू हुँदैछ। महाधिवेशन तयारीका लागि आज केन्द्रीय समितिको बैठक बोलाइएको छ। महाधिवेशनमा देशभरका 4,700 महाधिवेशन प्रतिनिधिले कांग्रेस नेतृत्व चयन गर्नेछन्। कांग्रेस विधान अनुसार 167 सदस्यीय केन्द्रीय समिति हुनेछ। भोलि शुरू हुने महाधिवेशन मूल रूपमा नेतृत्व चयनमा केन्द्रित हुनेछ, किनभने कांग्रेसले विधान तथा नीतिबारे छलफल गर्न छुट्टै सम्मेलन गर्ने जनाएको छ। नेतृत्व चयन प्रधान देखिएकाले यसपटक कांग्रेसको नीतिभन्दा पनि नेता केन्द्रित महाधिवेशन तयारी देखिएको छ। संस्थापन पक्ष र संस्थापन इतर गरी दुई प्यानलमा प्रतिस्पर्धा हुँदै आएको कांग्रेसमा यसपालि पनि सोही दृश्य दोहोरिनेछ। दुवै पक्ष अहिले नेतृत्वका लागि उम्मेद्वार छनौटमा व्यस्त देखिएका छन्। पार्टीभित्र नेता चयनको प्रक्रियामा ध्यान केन्द्रित भएको देखिए पनि कांग्रेस बाहिरबाट भने अब कांग्रेसको बाटो, नीति र कार्यक्रमलाई लिएर नै जनचासो व्यक्त भइरहेको छ। अन्यल र अस्पष्ट राजनैतिक बाटो, विकास, प्रगति जस्ता आकांक्षा, शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार जस्ता आधारभूत विषयमा कांग्रेसले आफूलाई कसरी प्रस्तुत गर्छ र मुलुकलाई दिशा एवं गति दिन्छ भन्ने आम नागरिकको चासो कांग्रेसले कसरी सम्बोधन गर्छ, आजको अन्तरसंवादमा यिनै विषयमा हामी केन्द्रित हुनेछौ। हामीसँग कुराकानीमा हुनुहुन्छ कांग्रेसका एकजना बौद्धिक नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही। मुख्यमन्त्रीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
यहाँहरू अब महाधिवेशनको संघारमा हुनुहुन्छ, भोलि महाधिवेशन शुरू हुँदैछ, आज त्यसका लागि केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ। मूल रूपमा कांग्रेसको महाधिवेशन हुँदैछ भनेर कांग्रेस जनभित्र त एउटा अब कुम्भ मेला भनौँ या आफ्नो नेतृत्व चयनको प्रक्रियालाई लिएर एउटा आकर्षण, एउटा उत्साह हुने नै भयो। आम रूपमा हेर्दाखेरि कांग्रेसको महाधिवेशनलाई लिएर आम नागरिकमा उत्साह हुनुपर्ने, उमङ्ग हुनुपर्ने, या चाहिँ कांग्रेसको महाधिवेशनलाई लिएर आम मानिसहरूले कसरी चाहिँ चासो चिन्ता व्यक्त हुनुपर्ने जस्तो लाग्छ यहाँलाई?
धन्यवाद। असाध्यै महत्वपूर्ण कुरा यहाँले उठाउनु भएको छ। भोलिबाट नेपाली कांग्रेसको महाधिवेशन शुरू भइरहेको छ र महाधिवेशन भनेको नै नेतृत्व चयनको प्रक्रिया हो भन्ने मलाई लाग्छ। र आम नागरिकहरूले सोच्नुपर्ने कुराहरू चाहिँ के हो र कसरी सोच्छन् भन्ने मलाई लाग्छ भने त्यो कस्तो खालको नेतृत्व आउँछ जसले गर्दाखेरि मुलुकको विकास गर्न, उन्नति गर्न, समृद्धि गर्न त्यो खालका नीतिहरूको निर्माण हुन्छन् भन्ने कुरा चाहिँ आम नागरिक सोच्ने गरेको हुन्छ। त्यो पार्टी को सम्मेलन यस्तो होस् जस जुन नेतृत्वले गर्दाखेरि आजको यो आधुनिक विकास, अब आधुनिक विकास भन्ने गरेको छु, त्यो आधुनिक विकास हुन सकोस्, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, यस्ता कुराहरूमा पनि त्यो पार्टीको नीतिले एकदम अगाडि बढाओस्। त्यो गफमा मात्र होइन कि हामी मुखले भन्ने गर्छौँ, साराले भन्ने गर्छन्, समाजवाद उन्मुख भनेको मुखले भनेर समाजवाद उन्मुख हुन सक्दैन। तर जहिले मान्छेले भन्ने त गरेका छन्, मैले हेर्छु, नीतिले बनाउने हो भन्ने कुरा गर्छन्। हो, नीति त नीतिले नै बनाउने, तर त्यो नीतिलाई सञ्चालन गर्नको लागि राम्रो नेतृत्वको खाँचो हुन्छ र यस्ता खालका महाधिवेशनहरूले राम्रो खालको नेतृत्व चयन गरेर ती नीतिलाई कार्यान्वयन गर्न सक्ने त्यो क्षमता भएको मान्छेलाई चाहिँ अगाडि ल्याओस् भनेर आम नागरिकहरूले चाहिँ सोच्ने गरेका हुन्छन् भन्ने मलाई लाग्छ।
अब यहाँहरूको महाधिवेशनको संघारमा हुनुहुन्छ, यहाँहरू आफै पनि उम्मेद्वारका लागि भनौँ न प्रचार प्रसारमै हुनुहुन्छ, अधिकांश नेताहरू अहिले आफै विभिन्न पदमा उम्मेद्वारीको दावीमा हुनुहुन्छ, लागिरहनु भएको छ। कांग्रेसको महाधिवेशनको तयारीको अवस्था चाहिँ कस्तो छ? आज केन्द्रीय समितिको बैठक पनि यहाँहरूको बस्दैछ, तयारीका बारेमा अलिकति भनिदिनुहोस् न।
कांग्रेसको अब तयारी हुन त म हिजो मात्रै आइपुगेको हुँ, अब यसलाई धेरै साँझ आएँ, तर अब अहिले सरस्वती बुझ्दाखेरि जुन पर्सि उद्घाटन कार्यक्रम हुँदैछ त्यसको लागि कङ्ग्रेसको अब सबै तयारीहरू त अगाडि बढिरहेको छ। आवासको व्यवस्थाहरू पनि भइसकेका छन्, सम्मेलन हलको पनि पुरा तयारी भइरहेको छ, अब आज बेलुकीसम्म सबै कुराहरू चाहिँ सिद्धिन्छ। झन्नै हाम्रो 4500 प्रतिनिधिहरूलाई राख्नको लागि आवासको व्यवस्था हुने कुराहरू पनि भइरहेका छन्। सम्पूर्ण कुराहरू चाहिँ तयारी भइसकेको छ र त्यो आदरणीय सभापतिको नेतृत्वमा मूल समिति छ, त्यस्तै विभिन्न खालका उप समितिहरू चाहिँ तयार भएका छन्। ती उपसमितिका संयोजकज्यूहरूले आफ्ना आफ्नो कामहरू तदारुकताका साथ अगाडि गरिरहनु भएको छ। अब यसलाई कुन ढङ्गले व्यवस्थित गर्ने, कसरी अगाडि जाने, अरू कुराहरू के निर्माण गर्न सकिन्छ भन्ने किसिमले नै सायद भोलि उद्घाटन भइसकेपछि त अब हामीहरू कोही कसैको पनि पदहरू रहने भन्ने कुरा रहँदैन. उद्घाटन सिद्धिसकेपछि अब नयाँ नोमिनेसन हुन्छ. त्यसको लागि आज 11:30 बजे हाम्रो चाहिँ पार्टीको केन्द्रीय समितिको बैठक छ. तयारी भएका कुराहरू सम्पूर्ण केन्द्रीय सदस्यहरू, किनभने हामी सबै केन्द्रीय सदस्यहरू पनि मूल समारोह समितिका सदस्य नै हो, त्यस कारण त्यो सबै जानकारी दिने र अगाडि कसरी बढ्ने कहाँ गर्ने भन्ने कुराहरूको लागि नै आज केन्द्रीय समितिको बैठक भइरहेको छ.
जस्तो अब पार्टीभित्रको मैले अघि पनि भने पार्टीभित्रको तयारीहरूका सन्दर्भमा, नयाँ नेतृत्व चयनका सन्दर्भमा यहाँहरूका आआफ्नो तयारीहरू छन्. यहाँहरू दुईटा पक्ष भएर चुनावमा लड्ने गर्नुहुन्छ, यो विगतदेखिको काँग्रेसको अभ्यास हो होइन. यी कुराहरू एकातिर छन्, तर अर्कोतिर जसरी अहिले छापाहरूले छापिरहेका छन् कि होइन काँग्रेसको महाधिवेशनले विदेश नीतिका सन्दर्भमा, अर्थनीतिका सन्दर्भमा, अब अहिले काँग्रेसले सरकारको नेतृत्व पनि गरिरहेको छ, कतिपय प्रदेश सरकारहरूको पनि नेतृत्व गरिरहेको छ. यहाँ आफै पनि एउटा प्रदेश सरकार जो निकै पछि परेको क्षेत्र छ, कर्णाली क्षेत्र, त्यो प्रदेश सरकारको नेतृत्व गर्दै हुनुहुन्छ. विकासको मुद्दामा यहाँहरूको पार्टीलाई जसरी भनौँ न जुन हिसाबको अपेक्षा आम नेपालीले 2007 सालदेखि काँग्रेसप्रति गरेका थिए, तर व्यवहारमा कहीँ न कहीँ काँग्रेसले त्यो ढंगले अगाडि बढ्न सकेन भन्ने गुनासो सदैव जनस्तरबाट आइरहेको हुन्छ. यो महाधिवेशनले के त्यतातिर केही चाहिँ भनौँ न प्रगति परिवर्तनतर्फ यहाँहरूलाई थप आकर्षित गर्नेछ?
उत्पन्न गर्नुभएको छ र आम जनतामा जुन सोचाइ आइरहेको छ भन्ने कुरा गर्नुभयो, त्यो पनि वास्तविकता नै होला. तर 2007 सालपछि जुन कङ्ग्रेसले नेपाली जनताको मुक्तिको लागि 2007 सालबाट लड्दै आयो, भिड्दै आयो, र आज जुन कामहरू भइरहेको छ नेपाली कङ्ग्रेसको नेतृत्वमा अथवा नेपाली कङ्ग्रेस बारम्बार सरकारमा गएर केही भएन भन्ने कुरा हो भन्ने चाहिँ मलाई लाग्दैन. मलाई आफैलाई समेत यति कुराहरूको ज्ञान छ, किनभने हामी अलिकति पछिल्लो पुस्ताको भएको हुनाले 2046 सालबाट पछिको विकास हेर्नुभयो भने, यहाँको यातायातको अवस्थालाई हेर्नुभयो भने, यहाँको विद्युतीकरणको अवस्थालाई हेर्नुभयो भने, यहाँको सञ्चारको अवस्थालाई हेर्नुभयो भने, यहाँको शिक्षाको अवस्था, गुणस्तरीय शिक्षाको अवस्थालाई हेर्नुभयो भने, यहाँको स्वास्थ्यका अवस्थालाई हेर्नुभयो भने, धेरै कुराहरूको परिवर्तन भएको छ. त्यो परिवर्तन गर्ने प्रगति गर्ने त्यो नेतृत्व वास्तवमा कङ्ग्रेसकै नेतृत्वमा भएको कुराहरू हुन्. हिजो हाम्रो अवस्था के थियो, एउटा ब्याङ्किङ सेक्टरलाई हेर्नु, त्यो बेला कृषि विकास ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य ब्याङ्क बाहेक अरू केही थिएन. जब कङ्ग्रेसले खालको खुला अर्थनीति लिइसकेपछि आज प्रत्येक वडा पिच्छे चाहिँ ब्याङ्कहरू खडा भएका छन्. स्वास्थ्यको अवस्थामा चाहिँ त्यही नै छ. आज म जुन ठाउँबाट जन्मिएको छु एकदम विकटता छ, आज पनि सडक नपुगेको जिल्लाको प्रतिनिधित्व मैले गर्छु. आज त्यस्तो ठाउँहरूमा पनि टेलिकम्युनिकेसनहरू पुगेका छन्, इन्टरनेटका कुराहरू गरेका छन्, त्यो केही पनि भएन भन्ने कुरो चाहिँ पक्कै पनि हुँदै हुन्न. तर अहिलेको संसारको जुन गतिमा विकासहरू भइरहेका छन्, जुन गतिले जानुपर्ने हो, जुन गतिको शिक्षाको गुणस्तर वृद्धि हुनुपर्ने हो, त्यो अझै पनि हुन सकेको छैन भन्ने त्यो स्वाभाविक कुरा नै हुन्छ भन्ने जस्तो लाग्छ. आज संसारको सबैभन्दा विकसित देशहरू, अमेरिकालाई भन्नुहोस्, चिनलाई भन्नुहोस्, बेलायतलाई भनौँ, जापानलाई भनौँ, त्यहाँ पनि आजका दिनमा पनि उहाँहरूले चाहिँ के भन्ने गरेको छ भने, गुणस्तरीय शिक्षा कसरी दिने, गुणस्तरीय स्वास्थ्यको चाहिँ अवस्थालाई गुणस्तरीय कसरी बनाउने, रोजगारीहरूको सिर्जना कसरी गर्ने भन्ने कुरा, त्यस्ता एकदम धनीभन्दा धनी देशको पनि त्यो समस्याहरू त्यही नै भइरहेको अवस्था चाहिँ हुन्छ भने, हामी त आज पनि अविकसितको रूपमा नै भएका छौँ. त्यस कारणले चाहिँ यी कुरा हुनुपर्छ भन्ने कुरा आम जनताको कुरामा सोचाइ होला. तर अहिले पनि जे गति तपाईँले हेर्नुहुन्छ भने, हिजोको जुन बेला बिपी नेतृत्वमा हुनुहुन्थ्यो, त्यो बेला हामीले नाम जे जस्तो राखे तापनि त्यसका खाकाहरू बनाउने त्यही नेतृत्वहरू नै थियो. त्यस कारणले कङ्ग्रेसले सत्तामा आएर यस्तो गर्यो भन्ने कुरा होइन, सामाजिक इन्क्लुजनको कुरामा पनि नेपाली कङ्ग्रेसकै नेतृत्व अगाडि लागेको जस्तो लाग्छ मलाई. जस्तै कदम दम भन्ने चाहिँ एउटा शब्द आयो, कर्णाली, दलित, महिला, जनजाति, मधेसी भनेर जुन चाहिँ सामाजिक रूपले पनि यसलाई टेवा दिने कुरा पनि कङ्ग्रेसको पालामा नभएको होइन. आज ती कुराहरूलाई विभिन्न पार्टीहरूले समावेशीका कुराहरू चाहिँ विभिन्न पार्टीहरूले सिक्नुपर्ने कुराहरू आएको छ. र यहाँले भने जस्तै के हो भने, दुईटा समूहमा चुनाव लड्ने कुरो भने कि त के हुन्छ भने, कि त सर्वसम्मत हुनु पर्यो यस्ता कुराहरूमा. यदि सर्वसम्मत हुन सकेन भने, डेमोक्रेटिक प्रोसेस भनेको नै निर्वाचनमा जाने कुरा हो। त्यो आफू बिचको निर्वाचनमा जाने बित्तिकै त्यो अर्को खालको भद्रगोल, अमेरिका जस्तो देशमा त्यही हुन्छ, भारतमा त्यही हुन्छ, आज हुँदा हुँदा कम्युनिस्ट देश चिनमा पनि यो हामी चुनाव मार्फत नै हुन्छ, यही नेपालमा पनि तपाईँले देख्न सक्नुहुन्छ। आजसम्म 35-40 वर्षसम्म भयो कम्युनिस्ट पार्टीमा लागेका अथवा जस्तै अलिकति आफूलाई सत्ता कम्युनिस्ट हो भन्ने एकदम कम्युनिस्ट भनेको अर्को हो, यसमा चाहिँ प्रजातन्त्रवादी जस्तो भद्रगोल हुँदैन भन्ने पार्टीभित्र पनि आज ओडादेखि नै निर्वाचन भएर आइरहेको हुन्छ। निर्वाचन हुँदाखेरि त तपाईँ र म दुईजना लड्यौँ भने त दुईजनाको पक्षमा दुई खालका मान्छेहरू हुन्छन् नै, त्यस कारणले यो एउटा समूहको लडाइँ हो भन्ने कुरा अलिकति उचित होइन कि भन्ने मलाई लाग्दछ। यो चाहिँ त्यो विचारमा लाइक माइन्डेडहरूको बिचमा चाहिँ निर्वाचन हुने हो र त्यसपछि त्यो आन्तरिक निर्वाचन हो जसले गर्दाखेरि आफ्नै भित्र पनि एउटा घरमा पनि दुईटा छोराछोरीहरू होलान् अलिक कसले कुन काममा चाहिँ सक्षम छ भन्ने कुराहरू घर बाउ आमाले पनि हेर्ने गरेको हुन्छ भने जस्तै यो पार्टी पनि एउटा ठुलो फ्यामिली हो। त्यो फ्यामिलीभित्र चाहिँ को मान्छेले चाहिँ ती भएका जस्तै अघि यहाँले भन्नुभएको छ सैद्धान्तिक रूपले दस्तावेजमा मात्र लेखेर हुँदैन, व्यवहारिक रूपले उतार्न सक्ने मान्छे चाहिँ अगाडि बढोस् भन्नको लागि यी कुराहरू लागिएको हुन्छ। त्यस कारणले हामीले एउटा मैले त अहिले यसो हेरेँ कङ्ग्रेस हामी कस्ता रहेछौँ भने गरेको कामलाई गऱ्यौँ भन्न नसक्नेहरू, गरेको कामलाई यी कुराहरू हामीले गरेका छौँ भनेर प्रचार गर्न सकेनौँ। तर यहाँ केही कुराहरू के भयो भने केही मानिसहरू कस्तो नगरेका कुरालाई पनि हामीले गऱ्यौँ भन्ने कुरो भयो। त्यस कारणले मलाई यो एउटा पूर्ण विश्वास छ आम नेपाली जनताहरूलाई, जनताहरूले राम्रोसँग चाहिँ नागरिकहरूले राम्रोसँग हेर्नु हो भने वास्तवमा आज यो मुलुकको जति प्रगति भएको छ त्यो कङ्ग्रेसकै नेतृत्वमा भएको छ, जति शान्ति सम्झौता भएका छन् त्यो कङ्ग्रेसकै नेतृत्वमा भएको छ। हो म यो एउटा कुरा के स्वीकार्छु भने जुन गतिले हामीले जानु पर्थ्यो अझै त्यो हुन सकेको छैन र अब आएर यो नेतृत्वले ती कुराहरूलाई त्यो खालका नीतिगत कुराहरू अगाडि बढाउँछ र लाग्छ र सुधार उन्मुख रूपमा चाहिँ हामी जान्छौँ भन्ने मलाई लाग्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेसको 14 महाधिवेशन भोलि काठमाडौँमा शुरू हुँदैछ तिनै विषयमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका एकजना नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर साई। मुख्यमन्त्रीज्यू, जस्तो अब आन्तरिक प्रतिस्पर्धाको कुरामा यहाँहरूको पार्टीमा धेरै माथापछि भएको छ, पुस्तान्तरणको कुरा पनि आएको छ, यी पुराना नेताहरूबाट चल्दैन भन्ने पनि एकातिर धारणाहरू आएको छ, एकातिरबाट होइन अगाडि चाहिँ अगुवा चाहिँ पुराना पुस्ताका अनुभवी नेताहरूलाई लगाउँ हामी पछाडि अलि सक्षम मानिसहरू अगाडि बढौं भन्ने खालको धारणाहरू पनि आएको छ। मानिसहरूका धारणाहरू यहाँले अघि भने जस्तो विचारहरू धारणाहरू फरक फरक छन्। यो नेतृत्व यो पालिको नेतृत्व चयन चाहिँ कसरी गर्दै हुनुहुन्छ यहाँहरू, सबै पक्षलाई कसरी समेट्दै हुनुहुन्छ?
होइन, यहाँले भने जस्तै वास्तवमा अब युवाले गर्छन्, बुढाले गर्छन्, अर्कोले गर्छन्, अथवा चाहिँ एउटा अनुभव चाहियो, एउटा होस भएका पनि चाहियो, अर्को जोस भएका पनि चाहियो भन्ने खालको विभिन्न खालका चाहिँ अवधारणाहरू छन् भएको कुरा होइन। यद्यपि अब मेरो पनि म के सोचाइमा हो भने एकैचोटि म युवा मात्र म दौडिन सक्छु मात्र भनेर मैले अगाडि गएर त्यो राज्य सत्ता सञ्चालन गर्ने कुरामा चाहिँ ति जोसले मात्र हुन्छ भन्ने कुरा चाहिँ रहँदैन। अब कैयौँ चाहिँ साथीहरूले उदाहरण दिने गरेका गर्नुहुन्छ, अब अस्ट्रेलियामा यति उमेरको मान्छे प्रधानमन्त्री भयो, फिनल्यान्डमा यति उमेरको मान्छे भयो भने त्यो त सबै देखिन्छ। जस्तै अमेरिकाको राष्ट्रपति कति वर्षका हुन्, हिजो मलेसियाका प्रधानमन्त्री कति वर्षका हुनुभयो, त्यो वर्षले एजले भन्दा पनि त्यो निकाल्ने एजेन्डा अघिबाट अगाडि हुने हो। र म पनि त्यही भन्छु, युवाहरूलाई पनि हामीले समेट्दै जानुपर्छ, त्यो पिकअप गर्ने कुरा होइन। राजनीति भनेको कसैलाई तानेर लाने भन्ने कुरा मात्रै पनि होइन, पुरानाहरूको एकदम अनुभव, उहाँहरूले गरेको दुःख र कष्ट र उहाँहरूको विचार त्यसलाई र हामीहरू अहिले हामीभन्दा अझ तलका यौन पुस्ताहरूको उहाँहरूको काम गर्ने शैलीहरू त्यसलाई चाहिँ मिलाएर लाने हो। त्यस कारणले मैले पनि यसो हेर्छु, मेरो यो 40 वर्षको राजनीति अनुभव म देख्यौँ, हामी पनि हुन्थ्यौँ हिजो चाहिँ, म त तपाईँलाई थाहा छ 22 वर्षको उमेरमा म पार्टी सभापति भएको मान्छे हुँ, हुम्ला जस्तो जिल्लामा जहाँ कङ्ग्रेस भन्ने केही थियो। र नेपालको इतिहासमा म अर्को पनि तपाईँलाई एउटा कुरा भन्छु, सायद त्यो इतिहास एउटा बोकेको मान्छे म पनि हुँला, नेपाली कङ्ग्रेस तथा संयुक्त वाम मोर्चा भनेर अध्यक्ष भएको मान्छे हुँ। म आज हेर्दै जान्छु त्यो बेला हाम्रो युवाहरू 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 भन्छ, युवा त त्यो मान्छे रहेछ जसले खटेर काम गर्न सक्छ, जो अगाडि बढ्न सक्छ, जसले सबैलाई समेट्न सक्छ, त्यो एउटा अवधारणाले हामीले सोच्नुपर्छ भन्ने मलाई लाग्छ। यो उमेरको कारणले मात्र हुँदैन, अब पुरानो मान्छेमा पनि, तर के हो भने उही पुरानो कुरालाई सँगालेर गयो भने पनि अगाडि बढ्न सक्दैन। आज तपाईँलाई हामीलाई थाहा छ एउटा यस्तो पुस्तान्तरण भइसकेको छ, तर पनि आजका दिनमा पनि बिपीका विचारहरू त्यति नै सान्दर्भिक छन् र त्यो बेलाका कुरालाई हामीले बिस्तारै परिवर्तन गर्दै जाने कुरा हो। त्यस कारणले हामीले यो एउटा विचार समूह त छ नि, जस्तै मैले प्रष्टै भन्नुपर्दाखेरि म त्यो विचार समूहमा छु कि जहाँ शेरबहादुर देउवाले पार्टी सभापति जित्नुपर्छ भन्ने त्यो विचार समूहमा छु। तर अरू थुप्रै हाम्रो साथीहरू हुनुहुन्छ जुन पक्षमा, एउटा विचार समूहमा जुन पक्षमा भए पनि राम्रा मान्छेहरू कोही छुट्नु हुँदैन, जसले चाहिँ पार्टीको परिवर्तनको लागि, पार्टीको हितको लागि, पार्टीको हित भनेको देशको हितको लागि, पार्टीको डेमोक्रासी, इन्टरनल डेमोक्रासीलाई हामीले सस्टेन गर्न सक्यौँ भने हामीले मुलुकको प्रजातन्त्रलाई चाहिँ सस्टेन गर्न सक्छौँ, इन्टरनेसनली पनि हामी चाहिँ अगाडि बढेर त्यो कम्पिटिसनमा जान सक्छौँ। त्यस कारण त्यो खालका मान्छेहरूलाई सबलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
आज यहाँहरूको भनौँ न अब नेतृत्व छनौटको आज पनि छलफल छ, हिजो पनि छलफल थियो यहाँहरूको समूहमा र इतर समूहमा पनि, काँग्रेसभित्रको दुईटै समूहमा छलफलहरू चलिरहेको छ। एउटा समूहलाई सभापति छान्न अलिक गाह्रो भइरहेको छ, एउटा समूहलाई सभापति बाहेकको पदाधिकारी छान्न अलिक गाह्रो भइरहेको छ भन्ने कुराहरू आइरहेको छ। यहाँहरूको समूह आज उम्मेद्वारी छनौट गर्दाखेरि के यहाँले भन्या जस्तो अगुवा जो छ अनुभवका आधारमा यहाँले भन्नुभयो अहिलेको वर्तमान प्रधानमन्त्री सभापतिकै नेतृत्वमा यहाँहरू हुनुहुनेछ, यहाँहरूको अन्य जुन नेतृत्व त्यो चयन हुनेछ त्यो के त्यही ढङ्गले अगाडि बढ्नेछ, सबै मानिसहरू समेटिनेछन्?
रविजी हेर्नुहोस्, कस्तो हुँदो रहेछ भने अब हाम्रो विचार समूहमा सभापतिको उम्मेदवारीको कुरामा चाहिँ केही भएन, उहाँ एक किसिमले निर्विरोध निर्विकल्प हाम्रो चाहिँ समूहको नेता हुनुहुन्छ। अरू कुराहरूमा उपसभापति, महामन्त्री, सहमहामन्त्री सदस्यहरूमा हेर्ने हो भने, विशेष गरेर पदाधिकारीको कुरा गर्ने भने 101 नेताजीहरू हुनुहुन्छ, सबैको योगदान त्यति नै छ, सबैको उहाँहरू खारिएरै आएको हुनुहुन्छ। त्यस कारणले चाहिँ महामन्त्री हुने चासो राख्नु, उपसभापति हुन चासो राख्नु स्वाभाविक कुरा हो। त 101 खारिएका देशभरिका यो 77 जिल्लामा पनि यस्ता यस्ता खालका नेताहरू हुनुहुन्छ जसको ठुलो योगदान छ, आफ्नो उमेरमा को अगाडि जन्मियो होला को पछाडि जन्मियो होला, तर सबैको एकदम योगदान छ। अब हामीसँग सिट त, महामन्त्रीको सिट त दुईटा मात्रै छ, उपसभापतिको सिट त दुईटा मात्रै छ, त्यस्तै सहमहामन्त्रीको सिटहरू त अब एउटा 8 क्लस्टरको 8 त त्यो हुनुहुन्छ विभिन्न। त्यस कारणले त्यो धेरै सङ्ख्यामा लायक लायक 101 मान्छेहरू हुनुहुन्छ, तिनलाई न्यारो डाउन गरेर दुईजनामा मात्रै पुर्याउँदाखेरि त अलिकति सकस हुनु स्वाभाविक नै हो जस्तो लाग्छ। त्यसले हेऱ्यो भने अब यसरी माइन्युटली जानुपर्ने भयो कि जसरी सेनामा भर्ती हुँदाखेरि लायक हुन्छन् अनि 101 लायक हुन्छन् अनि कसरी छुट्याउने भन्दाखेरि दौडाउनु पर्यो, अनि दौडाउँदाखेरि अलिकति ढिलो भयो भने त्यसलाई छुट्याउने, अथवा चाहिँ बेरिङ गर्दाखेरि फिजिकल के छ त्यो हेर्नु। हाम्रो पनि अहिले के भइसक्यो, कसैलाई पनि दलभित्र अथवा विकास समूहभित्र हेर्दाखेरि उहाँ हुन्न उहाँ हुन्छ भन्ने हामी चाहिँ स्थितिमा छैनौँ। त्यस कारणले एउटा कुरा ग्याप भइदिएको भए, डिफ्रेन्ट देखिने भइदिएको भए, होइन उहाँभन्दा उहाँ धेरै सिनियर हो भन्ने कुराहरू चाहिँ पनि छैन, एकै हाराहारीमा गएका त्यस्तै खालका चाहिँ देश विदेशमा पनि राम्रोसँग प्रभाव पारेका नेताहरू हुनुहुन्छ। त्यस कारणले चाहिँ अलिकति हामीलाई सकस भएको हो, तर पनि त्यो हामीले सबै प्रदेशबाट, सबै प्रदेशका आफ्ना आफ्ना प्रदेशका नेतृत्वहरूलाई राखेर आफ्नो आफ्नो प्रदेशबाट छनौट गर्ने र त्यो यस्तो चाहिँ टिम होस् कि पार्टी सभापतिको निर्देशनलाई एकदम पङ्क्चुअल भएर चाहिँ अगाडि बढाउन सक्ने र त्यो नीतिलाई साँच्चै अगाडि त्यो पद ओगट्नको लागि मात्र होइन कि पदको राम्रोसँग कार्यान्वयन गर्न सक्ने नेतृत्व खाँचो छ। तर 101 तर पनि हामीले घटाउनु पर्नेछ, त्यो दुईटा सङ्ख्यामा ल्याउनु पर्नेछ, दुईजनाभन्दा हामीले तिनजना गरिरहन सक्ने अवस्था छैन। त्यस कारणले हामी बिस्तारै ती कुराहरूलाई मिलाउँदैछौँ र 101 भन्दा ती छानिएका मान्छेहरू चाहिँ एकदम योभन्दा कमजोर थियो यो यस्तो भयो भन्ने चाहिँ हुँदैन, त्यो खालको चाहिँ टप कम्पिटिसनका नेताहरू भएको हुनाले अलिकति गाह्रो भएको, यद्यपि त्यति हुँदा हुँदै पनि हामी त्यो समस्या चाहिँ बेलुकी साँझसम्म हामी यति नै हुन्छौँ भोलि बिहानसम्म साँझसम्म कयौँ कुराहरू किनिसकेका पनि छन्, यी कुराहरू चाहिँ टुङ्गिन्छ। कयौँ खालको प्रदेशहरूका अब सहमहामन्त्रीका कुराहरू भए, त्यो प्रदेशवाइज हेर्दा पनि केही, क्षेत्रवाइज हेर्दा पनि केही कुरा त निर्विरोध जस्तै भएर चाहिँ विचार समूहबाट त्यो छानिएकै छन्। त्यसपछि दुईटा विचार समूहको बिचमा
यहाँ पनि हुनुहुन्छ उम्मेदवार, मुख्यमन्त्री यहाँ पनि हुनुहुन्छ उम्मेदवार।
म पनि अघि नै यहाँलाई भने कदम जम भनेर कर्णाली दलित महिला जनजाति भनेर जुन यो समावेशीको पहिला कुरो आयो त्यही सन्दर्भमा अहिले पिछडिएको क्षेत्र, पिछडिएको क्षेत्र भनेको नै कर्णाली हो। त्यो पिछडिएको क्षेत्रलाई पनि एकजना सहमहामन्त्रीको कोटा छ, त्यही कोटा अनुसार चाहिँ म पनि त्यसको त्यो प्रतिष्ठतामा उत्रिएको छु।
मुख्यमन्त्रीज्यू, अब हामी करिब करिब अन्त्य अन्त्यतिर छौँ, यहाँहरूको पार्टीको आन्तरिक प्रतिस्पर्धाको अब अहिले भनौँ न संघारमा हुनुहुन्छ यहाँहरू, यहाँहरू विचार समूहका बीचमा उम्मेद्वार छनौट त्यसै गरी प्रचार प्रसार लगायतको कामहरू भइरहेको छ, तर निकट सन्निकट त्यो लगत्तै महाधिवेशन लगत्तै मुलुक निर्वाचनमा उमिँदैछ, यहाँहरूका आन्तरिक तुसहरू मेटाएर निर्वाचनमा यहाँहरू कसरी प्रस्तुत हुनुहुनेछ?
यो एउटा असाध्य जनचासो भएको विषय उठाउनु भएको छ। मलाई के लाग्छ भने पार्टीभित्रको आन्तरिक चुनावको तुस राष्ट्रिय चुनावमा लाने, स्थानीय चुनावमा लाने हो भने त्यो पार्टीको मान्छे नै हो भन्ने मलाई लाग्दैन, म होला या अरू होला। पार्टीभित्रको के हो भने आन्तरिक प्रतिस्पर्धा भइसकेपछि अरू पार्टीसँगको चुनावी प्रतिस्पर्धामा जाँदा त हामी एक भएर जानु पर्यो, होइन? यदि हामीले त्यो आन्तरिक तुललाई कायम गरेर राखेर अरू पार्टीलाई भोटिङ गर्न जाने भोटिङ गर्ने हो भने त त्यो नेपाली कङ्ग्रेस हुनै सक्दैन। त्यो त मैले यो शब्द भन्नु हुन्छ या हुँदैन मलाई थाहा छैन, म होला या अरू होला। पार्टीको आन्तरिक चुनावको तुसलाई राखेर आफ्नै पार्टीको उम्मेदवारलाई भोलि या सङ्घको माननीको होला या प्रदेशको माननीको होला या स्थानीय तहको प्रमुख उपप्रमुखहरूको होला त्यसका विरुद्धमा जाने नै मै हुँ भने पनि त्यो पार्टीको व्यक्तित्व हुन सक्दैन, त्यो त गद्दार नै हो। त्यस कारण यी तुसहरू रहन्छन् भन्ने मलाई लाग्दैन। त्यस्तै केही थोरै नबुझेका मान्छेहरू
तर मुख्यमन्त्रीज्यू यहाँलाई जानकारी होला, यहाँकै सभापतिले यहाँका वरिष्ठ नेताहरूले सधैँ भन्ने गर्नुभएको छ कि काङ्ग्रेसलाई काङ्ग्रेसले नै हराउँछ, अन्तर्घात व्यापक हुन्छ। अब यो त यहाँ चुनावभन्दा ठ्याक्कै सन्निकटमा यहाँहरू महाधिवेशन गर्दै हुनुहुन्छ,
होइन? उहाँहरूले भन्नुहुन्छ अन्तर्घात भएको छ। अब यहाँ त एउटा यो पनि देखिन्छ, केही मैले म त्यो भन्दै थिएँ, मलाई बिचमा रोक्नुभयो, त्यो केही थोरै पर्सेन्टका मान्छेहरूले गरेका होला अन्तर्घातको कुराहरू। तर मलाई के लाग्छ भने ती तिनलाई कङ्ग्रेस भन्न सकिँदैन, होइन? अन्तर्घात हुन्छ, अर्को हुन्छ भनेर चाहिँ जुन कुराहरू आइरहेका छन् त्यो चाहिँ अहिले जुन नेताहरूले भनिरहनु भएको छ त्यो चाहिँ नेताहरूले नै गराउन लगाएको भन्ने मलाई लाग्छ। यदि मैले पनि भयो भने, म एक ठाउँमा भए, म एउटा सानो ठाउँको भए पनि नेतृत्व गर्छु भने, मैले त्यो गर्छु भने, मैले अघि नै भने म त कङ्ग्रेस हुनै सक्दैन। त्यसैले अन्तर्घात भन्दा पनि अन्तर्घातको अब एउटा हामीलाई यो शब्द पनि सजिलो भइसक्यो, मैले टिकट पाएँ, मैले अलिकति राम्रो गर्न सक्दिनँ, अनि मैले हारेँ भनेपछि मैले के भन्छु भने अन्तर्घात भयो भन्छु, अनि मैले जितेँ भनेपछि मैले के भन्छु भने त्यहाँ पनि अन्तर्घात भएको थियो भन्छु, मेरो त एकदम राम्रो छवि थियो र मैले जितेर आएँ तर अन्तर्घात। यी खालका एउटा खालको यो त म ह्युमरै भन्छु, तर यहाँले भने जस्तै त्यो पटक्कै होइन भन्ने पनि होइन, त्यो कुरा होइन। मैले अघि नै एउटा शब्द भने नि त्यो हो भने चाहिँ त्यो त कङ्ग्रेस हुनै सक्दैन। आन्तरिक तुसलाई जस्तै तुस मेटाउने गर्ने, अब त्यसको आम निर्वाचनको मुखमा यो अधिवेशन भएको छ, त्यस कारणले चाहिँ जाने। अब त्यो पार्टीका निर्वाचनहरू त सबै पार्टी हो, हामी नेपालीहरूको मनसाय त सबैको एउटै हुन सक्ला नि।
त्यस कारणले
यो कुरामा मात्रै हामीले सोच्नु हुँदैन र हामीले यो तुस राख्नु पनि हुँदैन। लडिसकेपछि जित्नेले हार्नेसँगको साथ लिएर हार्नेले जित्नेको सम्मान गर्नुपर्छ र मैले देखेको छु जित्नेले वास्तै नगर्ने, हार्नेले विरोधै गर्ने, त्यो पार्टीभित्र अब चाहिँ कायम रहनु हुँदैन भन्ने चाहिँ मेरो विचार छ।
मुख्यमन्त्रीज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
रेडियो नेपाल र सन्तोष रेग्मीज्यूलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद। मेरो चुनावको मुखमा यहाँले मेरा विचारहरू र भावनाहरू पोख्ने जुन अवसर दिनुभयो त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण रेडियो नेपालको टिमलाई।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका एकजना नेता जीवनबहादुर साई। अन्तरसम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै अन्तरसम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी बिदा हुन्छु। हवस् त, नमस्कार।